गजल की धुन आऊ।
मेची काली सिमानामा बेचिँदै छ देश, मेची काली सिमानामा बेचिँदै छ देश, विचार गर नेपाली हो रेटिँदै छ देश, विचार गर नेपाली हो रेटिँदै छ देश। अग्रजदेखि अनुसङ्गको गजलीय सहयात्रा कार्यक्रम गजल यात्रा, गजल यात्रा, गजल यात्रा, गजल यात्रा, गजल यात्रा।
नमस्ते अनि हार्दिक स्वागत छ रात्रिको यो बसाइ गजल अनि गजल मात्रै। गजलका शेरीभित्र तपाईँलाई आनन्द दिलाउनका लागि, गजलका काफिया र रदीपहरूभित्र तपाईँलाई डुबाउनका लागि मिश्राए हुला अनि मिश्राए सानीसँगै तपाईँको भावना, तपाईँको विचार, तपाईँको आफ्नै कुरा पुर्याउनका लागि आज फेरि हामीहरू उपस्थित भइसक्यौँ। काठमाडौँमा गोर्खा एफएम 93 MHz यो तरङ्ग हो। यही फ्रिक्वेन्सी मोडुलेसनबाट तपाईँ काठमाडौँ र यसको आसपासमा हामीलाई भेटाउनुहुन्छ अनि विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत अनि देशका विभिन्न रेडियोका तरङ्गहरू मार्फत तपाईँ सम्पूर्ण गजल प्रेमीहरू समक्ष हाम्रो यो आवाज पुगिरहेको छ। काठमाडौँको स्टुडियोमा मलाई टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ, मलाई सघाउँदै हुनुहुन्छ प्राविधिक कक्षबाट जनक कार्की अनि घनश्याम श्रेष्ठ, र सदा जस्तै तपाईँको आफ्नै साथी गजल यात्राको तपाईँको नजिकको आफन्त शशी शर्मा मजक यहाँ उपस्थित भइसके। गजल के हो? नेपाली साहित्यमा गजलको स्थान कहाँनिर छ? कस्तो हुनुपर्छ गजल? तपाईँ गजललाई कसरी बुझ्नु भएको छ? तपाईँको बुझाइलाई पनि हामी लिन्छौँ गजल यात्रामा, र बेला बेलामा हामीले गजल साहित्यका, गजल यात्राका यात्रीहरूलाई पनि सँगै डोर्याउँछौँ र सँगै यात्रा गर्छौँ। अग्रजदेखि अनुजसम्म सबैलाई समेट्छौँ हामी र गजल यात्राको एक घन्टाको यात्रा सँगै गर्छौँ। तपाईँले फुर्सदको समयमा हामीलाई हल्कारा .com पनि भेटाउन सक्नुहुन्छ, र त्यसै गरी संयुक्त राज्य अमेरिकाबाट प्रसारण हुने अनलाइन रेडियो युएस खबरबाट पनि सुन्न सक्नुहुन्छ। हामी विभिन्न माध्यमबाट तपाईँहरू समक्ष पुग्छौँ। हल्कारा .com फुर्सदको समयमा हामीलाई ट्युन गर्नुभयो भने भेटाउन सक्नुहुन्छ। www.halkara.com यो साइटमा हामी फुर्सदको समयमा तपाईँहरू समक्ष हुन्छौँ। आजको यो श्रृङ्खलामा पनि मैले एकजना सङ्गीत साधक जसले सङ्गीतबाट गजललाई, गजल साहित्यलाई, गजल सङ्गीतलाई उच्चो बनाउनका लागि, गजल साहित्य र सङ्गीतको भण्डारलाई अझ फराकिलो बनाउनका लागि, गजल सङ्गीतको क्षितिजलाई अझ उघारिलो बनाउनका लागि क्रियाशील हुनुहुन्छ र निरन्तर निरन्तर खटिरहनु भएको छ। सङ्गीतभित्र गजलको स्थान कस्तो छ, गजललाई उहाँले कसरी लिइरहनु भएको छ, आज मैले उहाँसँग यही विषयमा केन्द्रित हुँदै बोलाकुसारी गर्नेछु। आजको यो श्रृङ्खलामा मसँग हुनुहुन्छ सङ्गीत साधक गोविन्द मधुर आचार्य। आज गोविन्द मधुर आचार्यको आवाजमा सुमधुर गजलहरू सुन्नेछौँ आज हामीले यो रातिको बसाइमा। तपाईँले भने उहाँका गजलहरूमा आनन्द लिनुहुनेछ भन्ने विश्वास मैले सङ्घालेको छु, र मैले सकेसम्म तपाईँले पठाउनुभएका गजलहरूलाई पनि स्पर्श गर्ने कोसिस गर्नेछु। तर पनि आज बढीभन्दा बढी चाहिँ गोविन्द मधुर आचार्यको आवाजमा हामीहरू हराउनेछौँ। आउनुहोस्, उहाँको प्रत्यक्ष आवाजमा हामीले गजल सुन्नुभन्दा अगाडि तपाईँलाई उहाँले सङ्गीत गर्नुभएको, स्वरूप राज आचार्यले आवाज दिनुभएको अत्यन्त मिठो यो गजल छ जकार सुदीप रेग्मी हुनुहुन्छ। भन के गर्नुपर्छ तिम्रो साथ पाउनलाई, मलाई मन छ तिमीसँगै चोखो माया लाउनलाई। यो गजल स्वीकारौँ, त्यसपछि हामी जोटिन्छौँ गजल यात्रामा।
के गर्नु पर्छ तिम्रो साथ पाउनलाई, भन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई, मलाई मन छ तिमी सँगै, चोखो माया लाउन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई। जति देउता सँग माग्नु पर्छ भने पनि भए जति देउता सँग माग्नु पर्छ भने पनि भए जति देउता सँग भए जति देउता सँग तयार छु म मन्दिर मस्जिद गुम्बाहरू धाउनलाई, मलाई मन छ तिमी सँगै, चोखो माया लाउनलाई, चोखो माया लाउनलाई, भन के गर्नु पर्छ तिम्रो साथ तिमी बाहे क्या तिमी मेरो सर्वस्व तर तिमी बाहे क्या, तिमी मेरो सर्वस्व तर तिमी बाहे क्या, तर तिमी बाहे क्या, तयार छु म दुनियाका सबै थोक गुमाउनलाई, मलाई मन छ तिमी सँगै, चोखो माया लाउनलाई, चोखो माया लाउनलाई, भन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई।
भन के गर्नुपर्छ तिम्रो साथ पाउनलाई, मलाई मन छ तिमीसँगै, चोखो माया लाउनलाई। हामीले यो अत्यन्त सुमधुर गजल सुन्यौँ, सुदीप रेग्मीले लेख्नुभएको यो गजल हो, जसमा आवाज दिने गायक स्वरूपराज आचार्य हुनुहुन्छ अनि यो गजलमा सङ्गीत भर्ने सङ्गीतकार गोविन्द मधुर आचार्य। नेपाली सुगम सङ्गीतमा एउटा आफ्नो छुट्टै पहिचान बनाइसक्नुभएका सङ्गीतकार गोविन्द मधुर आचार्य आफैमा गायक पनि हुनुहुन्छ। नेपाली सङ्गीतभित्र, नेपाली सङ्गीतको आकाशभित्र गजललाई पनि एउटा विशेष प्राथमिकतामा राख्दै उहाँले गजल सङ्गीतको क्षेत्रलाई पनि फराकिलो बनाइरहनु भएको छ। आज प्रत्यक्ष उहाँसँगको बलाकुसारीमा हामी जोडिएका छौँ र तपाईँ पनि यदि यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ, गजल मन पराउनुहुन्छ, गजल सुनाउन चाहनुहुन्छ र सँगै गोविन्दजीसँग केही जिज्ञासा राख्न चाहनुहुन्छ, हामीसँग केही जिज्ञासा राख्न चाहनुहुन्छ भने पनि तपाईँका लागि आज त्यो अवसर पनि हामीले खुला गरेका छौँ। 01-44-17-699 यदि तपाईँलाई गजलको बारेमा थाहा छ या जान्न चाहनुहुन्छ या गजल सुनाउन चाहनुहुन्छ या सङ्गीतकार गोविन्द मधुर आचार्यसँग तपाईँले कुनै संयोजन जोड्न चाहनुभएको छ, उहाँको सङ्गीतमा कुनै गजल रेकर्ड गराउने सोच यदि तपाईँमा छ भने पनि त्यो अवसर पनि आज हामीले खुला गर्नेछौँ। आज सम्पर्क गर्ने साथीहरूलाई विशेष सहयोग पनि रहनेछ हाम्रो गजल सङ्गीतका लागि। त्यसका लागि 01-44-17-699 तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। यो भन्ने जानकारी मैले यहाँहरूको लागि टक्र्याएँ। 01-44-17-699 यो लाइनबाट आउन सक्नुहुन्छ र म कुराकानीलाई जोड्छु र स्वागत गर्छु गोविन्दजीलाई। स्वागत छ गोविन्दजी कार्यक्रममा।
धन्यवाद शशीजी। सम्पूर्ण रेडियो गोर्खा सुनेर बसिराख्नुभएका तमाम श्रोताहरूमा रात्रिकालीन नमस्कार भन्न चाहन्छु र यतिखेर गजल यात्रा अत्यन्तै लोकप्रिय कार्यक्रम जुन मलाई पनि एउटा अवसर जस्तो मान्छु। मैले यो कार्यक्रम मैले असाध्यै म श्रोता हुँ, यो नियमित श्रोता जस्तै हुँ। म फुर्सद भयो कि म सुन्छु, भ्याएसम्म म सुन्छु। यो कार्यक्रममा मलाई पनि स्थान दिनुभएकोमा तपाईँलाई विशेष धन्यवाद र गोर्खा एफएम परिवारलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु।
गोविन्द मधुर आचार्य अहिलेको चल्तीको सङ्गीतकार होइन, तपाईँ गायकको रूपमा चाहिँ कतिको चल्तीको हुनुहुन्छ?
यस्तो छ, म सङ्गीतकारमा अलिक बेसी नाम आउँछ, म अलिक धेरै सङ्गीतमा व्यस्त छु तर म गायकको हिसाबले पनि मैले आफूलाई स्थापित गराउने कोसिसमा छु। मेरा थुप्रै गीतहरू श्रोताहरूले मन पराइदिइराख्नु भएको छ पछिल्लो समयमा। मैले बिचमा अलिकति गायनलाई भन्दा सङ्गीतलाई अलि बढी प्राथमिकता दिएको थिएँ। त्यसलाई अलिकति अब मैले सङ्गीत त छँदैछ, त्यसलाई गायनलाई पनि निरन्तरता दिनुपर्छ भन्ने योजना बनाएर मैले 71 सालमा मधुर एल्बम निकालेँ। त्यसको एकदमै राम्रो रेस्पोन्स पाएँ मैले। त्यो एल्बमले गर्दा धेरै प्रोग्रामहरू पनि गर्नु भ्याएँ। अब त्यो मन पराएरै गर्नुभएको, त्यसकै तिनै गीतको कारणले गर्दा मैले अहिले धेरै गीतहरू गजलहरू गाउने अवसर पाएको छु।
गोविन्द मधुर आचार्यको गायकको पहिचान 71 सालबाट सुरु भएको हो र
होइन? मेरो गायन त जस्तै सङ्गीत र गायन सँगसँगै हो। मेरो 58 सालदेखि नै मेरो गायन र सङ्गीत यात्रा सुरु भएको हो, तर मेरो बिचमा अलिकति केही प्राविधिक कुराहरूले केही अलिकति एउटै ब्यालेन्स मिलाउन सकिनँ मैले। त्यसले गर्दा चाहिँ अलिकति केही अप्ठ्यारो भएको हो, म बिचमा अलिकति केही ग्याप जस्तो पनि भयो। त्यसले त्यो ग्याप भन्नाले गायन नै ग्याप त होइन, म रेकर्डेड भन्दा पनि अन्य लाइभ प्रोग्रामहरूमा त्यस्तोमा अलिकति व्यस्त भयो, रेकर्डलाई अलिक महत्त्व दिइएन भनौँ।
गोविन्दजी, तपाईँ सुरुमा चाहिँ सङ्गीत यात्रा गर्दाखेरि कुन विधाबाट सुरु गर्नुभयो?
यस्तो, मेरो गायन र सङ्गीत सँगसँगै छ। मैले फर्स्ट एल्बम रेकर्ड गर्दाखेरि त्यसमा मैले गीत पनि आफै गाएको थिएँ, स्वर पनि मेरो थियो, सङ्गीत पनि एउटा भागा भनौँ त्यसमा। मैले फर्स्ट मेरो दोहोरी र लोकपप टाइपको एल्बम थियो त्यसबाट मैले सङ्गीत यात्रा औपचारिक भनौँ यात्रा थालनी गर्दाखेरि मेरो गायन र सङ्गीत चाहिँ सरी सँगसँगै भएको थियो।
ए, भनेपछि लोक दोहोरीबाट चाहिँ यहाँको सङ्गीत यात्रा आरम्भ भयो
औपचारिक
रूपमा है? र पछि अब जस्तो हामी गजल यात्रामा भएको कारणले गर्दाखेरि एउटा सीमारेखाभित्र हामीहरू बाँधिएका छौँ र गजलका कुराहरू बेसी गर्छौँ। लोक दोहोरी पछि सुगम सङ्गीतसँगै त्यो भित्र पनि गजल अप्नाउनु भयो नि यहाँले, कहिलेदेखि सुरु भयो गजल?
मेरो गजल चाहिँ लगभग 5 वर्ष जति भयो मैले गजल गायन अँगालेको, जुन मैले फर्स्ट गजल गाएको सङ्गीत गर भरेको भनौँ न पाँच वर्ष चार पाँच वर्ष जति हुन थाल्यो त्यसमा चाहिँ पहिलो कति गजलहरू सुनिन्थ्यो होइन त्यो रेकर्डेड कतिको तयारी भयो त्यो रेकर्ड भएन त्यति त्यो एउटा परिवारै मिलेन त्यसले गर्दा मेरो अब राम्रोको हिसाबले चलेको हिसाबले मेरो 69 68 सालमा 69 सालमा यो अन्तर एल्बममा चाहिँ जुन अहिले भर्खरै बज्यो त्यो गजल चाहिँ एकदमै राम्रो गर्ने तिन चार वर्ष एकदमै औपचारिक हिसाबले राम्रो चलेको हिट गजलमा चाहिँ त्यो तिन गीत गजलहरू पर्छ अब गर्न चाहिँ मैले अगाडि पनि गरेको थिएँ तर राम्रो चलेको आधार बजारमा छिटो आएको सबैभन्दा टाइममा र सबै श्रोताहरूले एकदमै मन पराउनु भएको गजल चाहिँ
अहिलेसम्म गोविन्द मधुर आचार्यले कतिवटा गीतहरूमा काम गर्नुभयो
मेरो गीतको हिसाबले चाहिँ गीत गजलको हिसाबले चाहिँ मेरो लगभग 200 बढी क्रस भएको छ
अनि त्योभित्र चाहिँ कतिवटा सङ्ख्यात्मक दृष्टिकोणले
मेरो त्यसमा टोटल मेरो गीतहरू त्यति छ भने मेरो केही चलचित्रको 12-15 चलचित्रको गीत छ त्यसपछि 15-20 लोकदोहोरी लोकगीत टाइपको लोकपप टाइपको गीतहरू छ लोकपप टाइपको 15-20 छ अनि सुगम सङ्गीत छ मेरो 5-7-8-10 जति मेरो गजल चाहिँ रेकर्ड भइसकेको छ अरू चाहिँ कति रेकर्ड हुने क्रममा छ
पक्कै पनि अब हामीले सुरुमा त यहाँको रेकर्डेड भर्सनमा स्वरूप राज आचार्यले गाउनु भएको त सुनिसक्यौँ होइन यहाँ आफैमा पनि राम्रो गायक हुनुहुन्छ यस अर्थमा यहाँको प्रत्यक्ष आवाजमा यतिखेर हामीले गजल सुन्न चाहन्छौँ हामीले सुरुमा बचाएको गजल
मैले सरी यो गजल सुदीप रेग्मीले लेख्नु भएको थियो जुन अत्यधिक मन पराइयो स्वरूप राज आचार्य दाई र हाम्रो रिता बहिनीले गाउनु भयो रिता केसी बहिनीले गाउनु भएको छ मेल फिमेल दुइटैमा छ भन के गर्नुपर्छ म त्यो थोरै गुनगुनाउँछु मलाई पनि असाध्यै मनपर्छ
के गर्नु पर्छ तिम्रो साथ पाउनलाई भन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई मलाई मन छ तिमी सँगै चोखो माया लाउनलाई चोखो माया लाउनलाई भन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई
थ्याङ्क यू
अन्तरा पनि सुन्ने मन थियो हामीलाई र पनि ठिकै छ अब चाहिँ छ नि जस्तो गजल गाउनुहुन्छ गीतहरूको बिचमा के ए भिन्नता पाउनुहुन्छ गजलमा कस्तो लाग्छ गजल सङ्गीत गर्दा गजल गाउँदा यहाँले गरेको महसुस के हो अनुभूति के हो हामीसँग बाँड्नुहोस् न
यस्तो छ हुन त म गजल म लेख्दिनँ मैले चाहिँ एउटा गीत गजलकारले लेखेको कुरालाई सङ्गीत गर्ने हो त्यो मैले अब यो विषयमा म त्यति एकदमै जानकार त छैन तर मलाई के लाग्छ भने जस्तै गजलको विषयमा मैले गजल एउटा अटोमेटिकली गजलले एउटा सङ्गीत बोकेको हुन्छ हुन त गीतहरूले पनि बोकेको हुन्छ त्यो बोकेको छैन तर गजलमा अझ जस्तै अनुप्रास भन्ने एउटा हाम्रो शुद्ध हामीले बोल्ने भाषा बोलीचालीको भाषा छ हामीले अनुप्रास भन्छौँ गीतमा अब गजलमा अब काफिया भन्ने कुरा आउँछ होइन त्यो काफिया अनिवार्य हुन्छ गजलमा त्यो अनिवार्य काफिया हुने बित्तिकै मान्छेलाई जस्तै गएको भएको भनिसकेपछि त्यो अटोमेटिकली आफूलाई एउटा ऊर्जा थपिन्छ त्यो गजल त्यो मलाई आनन्द बेग्लै खालको आनन्द आउँछ
त्यो अनिवार्य अनुप्रासिक जुन शब्दहरू हुन्छन् ती शब्दहरूले चाहिँ सङ्गीत भर्दाखेरि अझ आनन्द
आनन्द एकदमै आनन्द दिलाउँछ त्यसमा फेरि अब मान्छेलाई एउटा गजल भनिसकेपछि पहिला उत्सुकता जगाउने होइन त्यसपछि मान्छेलाई लास्टमा के हो भनिसके लास्ट यो हो भनेर फेरि होइन त्यो खालको एउटा वातावरण हुन्छ नि त्यो मलाई आफैमा हुन त त्यो गजल एउटा सूत्र छ, यसको हरेक कुराहरू विधा छन्, के अरे यसमा समेटिएका छन्, यसको एउटा सीमा रेखाङ्कन छ, यसमा एउटा सीमालाई बाँधेर गरिनुपर्छ। अब त्यो गीतमा त्यति छैन, गीत गद्य पद्य जुबैमा हुन्छन्, गजलमा त्यो हुँदैन, गजलमा अनिवार्य काफिया हुनैपर्छ होइन। अब त्यसमा रद्दी पनि मिसिएको हुन्छ, बार बार दोहोरिने शब्दहरू, त्यस्ता कुराहरूले चाहिँ एकदमै सुन्दर बनाएको हुन्छ। त्यसले गर्दा मान्छेहरूलाई गजल सुन्दाखेरि पनि जस्तै मैले यो भन्न के गर्नुपर्छ अन्तरा जस्तै के अरे माग्नुपर्छ भने पनि भने जति देउतासँग, त्यो बार बार देउता के माग्दैन, तयार छु म मन्दिर मस्जिद मन्दिर मस्जिद गुम्बाहरू धाउनलाई, त्यो खुसी माग्नलाई चाहिँ म मन्दिर मस्जिद धाउन तयार छु, त्यो खालको एउटा पहिला उद्देश्य लास्टमा यो कारणले मात्र माग्न तयार छु।
कहाँ कहाँ माग्ने माग्ने भन्ने खालको चाहिँ म मन्दिर मस्जिद गुम्बा गएर चाहिँ त्यो माग्छु भन्ने कुरा चाहिँ अलिक
लास्टमा पुरा हुन्छ। त्यस्ता त्यस्ता कुराहरूले गर्दा चाहिँ गजल एकदमै इन्ट्रेस्टिङ हुन्छ। हुन त गायकी विधा दुइटै गीत त गाउने नै विधा हो, गजल पनि अटोमेटिकली गाए नै विधा हो।
गजल आफैमा गेयात्मक विधा भएको कारणले गर्दाखेरि यसमा जुन अनिवार्य आउने काफिएका कुरा गर्नुभयो होइन, र अझ विशेष गरी यहाँले भन्नुभयो अगाडि पनि गजल आफैमा एउटा संरचना बोकेको विधा हो
होइन,
जसमा चाहिँ अक्षर मात्राका कुराहरू यसमा गेडागुडी पनि गरिन्छ
होइन,
एक गेडा पनि बढी हुनुहुँदैन, मिश्रा ए सानीमा, मिश्रा ए उलामा, उलामा जति हुन्छ त्यति सानीमा हुनुपर्छ होइन, यो सबैमा चाहिँ बराबर अक्षर मात्रा आरोह अवरोह गति यतिका कुराहरू हुने भएको कारणले गर्दाखेरि पनि गजल अझ सङ्गीत गर्दाखेरि मजा आउँछ। अर्को कुरा सोधिहालौँ, यतिखेर हामीले यतिखेर गोविन्द मधुर आचार्यलाई सुनिरहनुभएका धेरै श्रोताहरू जसले गजल लेख्नुहुन्छ, जो गजलका अनुयायीहरू हुनुहुन्छ, गजलका प्रेमीहरू हुनुहुन्छ, गजललाई अप्नाउनु भएको छ र गजल रेकर्ड गर्ने सोचमा हुनुहुन्छ भने पनि आजको यो श्रृङ्खलामा आउनुभयो होइन, हामीसँग सम्पर्कमा आउनुभयो, के जिज्ञासा राख्नुभयो भने विशेष सहयोगबाट गजल रेकर्ड गर्ने अवसर पनि दिन्छौँ होइन हामीले। त्यसका लागि 01-44-17-699 हामीले यो खुला गरिरहेका छौँ, हाम्रो यो लाइनबाट आउन सक्नुहुन्छ 01-44-17-699। यो लाइनबाट आउनुभयो भने पनि हामीले लिन्छौँ यहाँहरूलाई भन्ने छ। सँगै गजल यात्राका विषयमा कुराकानीहरू गरिरहेका छौँ, भइरहेका छन्। अब गोविन्दजी, मैले एउटा कुरा के जान्न चाहेँ भने, हुन त यहाँसँग मैले पनि केही गजलहरू रेकर्ड गराएको छु
होइन,
मैले पनि चिनेको राम्रो सङ्गीतकार हुनुहुन्छ। अब कोही साथी हुनुहुन्छ लाइनमा, एकैछिन एक मिनट उहाँलाई होल्ड गरौँ। अब चाहिँ जस्तो तपाईँ कहाँ रचना गरेर आउने गजलकारहरू के भनेर आउनुहुन्छ, जस्तो चाहिँ हुन्छ नि मैले यस्तो खालको सङ्गीत चाहन्छु या चाहिँ यस्तो गराउँ भनेर आउनुहुन्छ, कि तपाईँ आफै सङ्गीत आफ्नै हिसाबले गरिदिनुहुन्छ कि उहाँको निर्देशनअनुसार सङ्गीत गरिदिनुहुन्छ?
यस्तो छ, मैले पहिला त अब एउटा गीतकारको गजलकारको भाव के हो त्यो गजलमा, उहाँको चाहना के हो त्यो बुझ्छु। जस्तै उहाँले मलाई गजल छोडिदिनुहुन्छ अथवा गीत छोडिदिनुहुन्छ, तपाईँले यो गीत लेखेको समय के हो, के वातावरणमा, कुन वातावरणमा लेख्नु भएको थियो, यसको ओरिजिनल थियो के हो, एउटै कुरा मैले फरक बुझ्न सक्छु, तपाईँले फरक बुझ्न सक्नुहुन्छ होइन, त्यो लेखाइ गायकी होइन, तर उहाँको थिम के हो त्यो अनुसारको मैले सङ्गीत भन्ने कोसिस गर्छु। उहाँले पहिला यस्तो भन्दा पनि उहाँले चाहिँ म उहाँसँग क्लियर उहाँको यो गीतको बारेमा मैले सारांश बुझ्छु, अनि त्यसपछि गजलको बारेमा, अनि त्यसपछि त्यो सारांशलाई मनमा राखेर अनि त्यो उसको गजलको गहिराईसम्म पुगेर अनि मैले गजल गर्थ्यो सङ्गीत भन्ने कुरा,
उहाँले लेखेको भावको गहिराईमा पुगिरहन्छ अनि आफ्नो सङ्गीतलाई पनि त्यो गहिराईमा पुगाउने कोसिस गर्नुहुन्छ। कोही लाइनमा हुनुहुन्छ यतिखेर हामीसँग कुराकानी गर्नका लागि, को हुनुहुन्छ उहाँसँग जोड्यौँ? हेलो,
हेलो, नमस्ते।
नमस्कार, तपाईँले आफ्नो ब्याकग्राउन्डमा भएको रेडियो अफ गरिदिनुहोस् न है। रेडियो अफ गर्नुहोस् अनि मात्रै कुराकानी गरौँ, फिडब्याक आउँछ होइन भनेदेखि। अनि कहाँबाट को बोल्नुभयो?
हजुर, म थेचो 9 ललितपुरबाट प्रकाश जङ ठकुरी हो, घर चाहिँ कालीकोट।
ललितपुरबाट?
हजुर,
ललितपुरबाट को बोल्नुभयो?
प्रकाश जङ ठकुरी।
प्रकाश जङ ठकुरी,
हजुर।
अनि ठकुरीजी,
हजुर,
के गर्नुहुन्छ यहाँले?
म पढ्छु, फुर्सदको टाइममा गजल लेख्ने गर्छु।
गजल लेख्नुहुन्छ? अब भन्नुहोस्, गजल लेख्न सुरु गर्नुभएको कति भयो?
धेरै भएन, भर्खर भर्खरै मैले गजल लेख्न थालेको, म त्यति दक्ष छैन, भर्खर भर्खर लेख्दै गरेको छु।
अनि चाहिँ भर्खर भर्खर भनेको कति, 1 वर्ष 6 महिना 2 महिना 8 महिना कति भयो?
अलिकति गजल के हो भनेर लेख्न थालेको त 1 महिना पनि भएको छैन, एउटा मैले मैले लेखेका लेखहरू म गजल भन्दिनँ है, म गजलकार पनि भन्दिनँ, मैले त गजल प्रेमी भन्छु। गजल पहिलादेखि सुन्थेँ र मलाई मनमा लागेका चोट पीडाहरूलाई एउटा अलि सजिलो तरिकाले घुमाउरो पाराले अरूको अरूलाई घुमाउरो पाराले प्रस्तुत गर्ने एउटा कला मात्रै भन्छु होइन।
तपाईँले लेखेको कुनै एउटा सिर्जना सुनाउनुहोस् न हामीलाई, अनि गजल छ कि छैन हामी भन्छौँ।
हिजो लुकी छिमिट्यौ, हिजो लुकी छिपिट्यौ, आज बजारमा भेट्यौ, बोल्न मन थियो तर तिमी हतारमा भेट्यौ। तिम्रो रङ्गीन दुनियाँको चासो थियो मलाई, तिम्रो रङ्गीन दुनियाँको चासो थियो मलाई, खोज्दै जाँदा यौवनको व्यापारमा भेट्यौ। हिजो जङ्गलमा बसेर बम पड्काउनेहरू, हिजो जङ्गलमा बसेर बम पड्काउनेहरू, आज खुल्ले यहाँ महँगो बारमा भेट्यौ। हिजो लुकी छिमी हिट्यौ, आज बजारमा भेट्यौ, बोल्न मन थियो तर हतारमा भेट्यौ। कुवाको भ्यागु त कुवामा रमाउँछ भने जस्तै, कुवाको भ्यागु त कुवामा रमाउँछ भने जस्तै, आखिर आखिर सङ्गीत छोडेर पुरानो धारमा भेट्यौ। हिजो गोठाला जाने हात्ती छाप चप्पल लाउने तिमी, के अचम्म हो यो, के अचम्म हो यो, करट पर्ने चिल्लो कारमा भेट्यौ। हो हो म झुत्रे झाम्रे माङ्लीको भेषमा थिएँ, हो म झुत्रे झाम्रे माङ्लीको भेषमा थिएँ, र तिमी चहकिलो श्रृङ्गारमा थियौ, र तिमी चहकिलो श्रृङ्गारमा भेट्यौ। कोही कोही थिएनन् विपन्नलाई नचिन्ने सहरमा, कोही थिएनन् विपन्नलाई नचिन्ने सहरमा, सिर्फ तिमी मात्र दुई चारमा भेट्यौ। लिजो लुकी छिपी हिँड्थ्यौ, आज बजारमा भेट्यौ, बोल्न मन थियो तर तिमी हतारमा भेट्यौ।
है हिजो जङ्गलमा भेटिन्थ्यो, आज बजारमा भेटियो। तपाईँको न्यूनतम संरचना त पुगेकै छ होइन, काफिया मिलाउनु भएकै छ, अक्षर मात्राहरू पनि मिलेकै जस्तो सुनियो सरस्वती सुन्दाखेरि, र तपाईँको आवाज अलि स्पष्ट सुनिरहेको छैन, तपाईँको किन अलि इको इको आइरहेको छ आवाजमा। अनि चाहिँ तपाईँको प्रयास, तपाईँको लेखनी राम्रो छ, प्रयास राम्रो छ होइन, यसलाई
उहाँको अतिथिज्यूलाई अब सुने होइन,
त्यही भन्दैछु मैले,
म पनि मैले गजल लेखेको छु 50-60 म पनि होइन, पुस्तक पनि प्रकाशन गर्नेवाला छु।
अब
मलाई भेट एकचोटि भेट्न मन लाग्यो, भेटेर मैले पनि केही गीतहरू मेरो लायक छन् भने होइन रेकर्डिङमा ल्याउने, प्रकाशनमा ल्याउने एउटा मनमा इच्छा उत्सुकता जाग्यो होइन, उहाँलाई भेट्न मिल्छ कि।
पक्कै पनि उहाँसँगै कुरा गर्ने गर्नुहोस् न एकछिन।
हेलो
हेलो नमस्ते,
नमस्कार प्रकाशजी, के छ हालखबर?
एकदम ठिकै छु हजुरतिर भन्नु।
मैले सुने हजुरले लेखेको जुन अहिले गजल, त्यो पनि एकदमै राम्रो थियो होइन। जे होस् तपाईँको लक्षण गजल लेख्न सक्ने अथवा कुनै न कुनै गीत सङ्गीतमा एकदमै चासो राख्ने हुनुहुन्छ, मैले त थाहा पाइसकेँ। अब तपाईँ यदि मसँग भेटेर केही सरसल्लाह सुझाव केही लिन सक्नुहुन्छ, अथवा यो सङ्गीतको गजलहरूलाई कसरी सङ्गीत गर्ने, अथवा तपाईँको राम्रो गजलहरूलाई कसरी रेकर्ड गर्ने भन्ने कुरा, त्यो चाहिँ तपाईँले मसँग भेटेर पनि गर्न सक्नुहुन्छ, हाम्रो यहाँको शशीजीसँग पनि केही सम्पर्क गर्न सक्नुहुन्छ।
पक्कै पनि हामीलाई अफलाइनमा तपाईँ अगाडिकै नम्बरमा सम्पर्क गर्नुहोला, अनि त्यसपछि उहाँको कार्यालय, उहाँलाई भेट्ने स्थानको बारेमा हामीले जानकारी दिनेछौँ। त्यसको लागि यही नम्बरमा अफलाइनमा कुराकानी गर्नुहोला प्राविधिक साथीहरूसँग होइन। हुन्छ प्रकाशजी, तपाईँको चाहना जुन गजल रेकर्ड गर्ने सङ्गीत गर्ने जुन चाहना छ, त्यो चाहना पक्कै पनि हामीले पुरा गराइदिनेछौँ। गजल यात्राको यो बाचा पनि भयो, र गोविन्दजीले पनि तपाईँलाई विशेष सघाउनु हुनेछ, उहाँसँग सम्पर्क गर्नुभयो भने सहभागी बन्नुभयो, धन्यवाद यहाँलाई। प्रकाश जङ्ग ठकुरे हुनुहुन्थ्यो,
फेसबुकमा पनि जोडिन सक्नुहुन्छ,
सामाजिक सञ्जालहरूले पनि होइन धेरै सघाउँछन्, गोविन्द मधुर आचार्य त्यहाँ खोजियो भने भेटिन्छ होला होइन। गोविन्दजी, जस्तो गजलहरूमा यहाँले आवाज भरिरहँदाखेरि, जस्तो कहिलेकाहीँ गजलकारहरूले इन्टरफेयर गर्नुहुन्छ कि गर्नुहुन्न, जस्तो चाहिँ गजल सङ्गीत गर्ने कुरामा कहिले गजलकारले लेखेको जस्तो भएन भने, यो भएन भनेर इन्टरफेयर गरेका केही घटनाहरू त्यस्तो छ कि छैन?
होइन, अहिलेसम्म मैले त्यस्तो त पाएको छैन, उहाँहरूले मलाई जुन एउटा एउटा गजलको सारांश बताइदिनुहुन्छ, यो गजलको थिम यो हो, भाव यो हो भनेपछि मैले त्यो भावनामा डुबेर गरेका गजलहरू मैले जुन गर्छु त्यो नै ओके भएको छ। मैले एउटा गजललाई दुई तिनवटा सङ्गीत गरेँ, बरु गीतहरूको चाहिँ त्यो सन्दर्भमा चाहिँ त्यो भएको छ, एउटै गीतको दुई तिनवटा सङ्गीत गर्ने त्यो वातावरण भएको छ। गजलमा चाहिँ मैले जुन गरेको छु त्यो नै उहाँहरूले ओके गर्नु, ए पर्फेक्ट छ ल ठिक छ भन्ने खालको चाहिँ त्यो प्रतिक्रिया पाएको छु। मलाई पनि अब गजलमा
अलिकति गीतभन्दा गजललाई कसरी यसको ढाँचा पुर्याउन सकिन्छ अलिकति होइन त्यो हामीले सुन्दै आएको मौलिक गजलहरू छन् त्यो जस्तै हिन्दी गजलहरू नेपाली अगाडिका गजलहरू तिनीहरू सुनेर बार बार दोहोऱ्याउँदाखेरि कस्तो खालको एउटा रस निस्किन्छ अथवा कति गजलहरू वान लाइनमै ओके पनि भएका हुन्छन् हामीले दोहोऱ्याउँदैनौँ होइन जस्तै माथिको यो एउला मिश्रा एउला छ नि त्यो बार बार नदोहोऱ्याएका गजलहरू पनि छन् हामीले गाएका छौँ होइन तर दोहोऱ्याउँदाखेरि के हुन्छ त्यो त्यो गजलको भाव अनुसार पनि फरक पर्दो रहेछ कि
त्यो दोहोऱ्याउँदाखेरि जस्तो जुन लेख्दाखेरि लेखकले जुन किसिमको उत्सुकता भरेर लेखेको हुन्छ त्यो दोहोऱ्याउने जुन तपाईँहरू सङ्गीतकारहरूले दोहोऱ्याउने गर्नुहुन्छ नि त्यो के होला के होला के होला गराइरहने हो
त्यस्तो होइन
त्यो गराउने अनि अनि त्यसलाई चाहिँ फेरि पुरा गर्ने यसानीमा आएर
यसा त्यो उहाँहरूको थिम त्यो हुन्छ धेरै गजलहरूमा त्यो मैले पाएको छु र हामीलाई पनि त्यो लाग्छ त्यो गर्छौँ तर कस्तो हुन्छ नि कोही कोही गजलहरू चाहिँ सङ्गीत गर्दाखेरि राम्रो आयो नदोहोऱ्याउँदाखेरि मिठो सुनिन्छ भने जुन गजल तपाईँको वाचन गर्दाखेरि अति मिठो सुनिन्छ नि त्यो गाउँदाखेरि राम्रो नसुनिन पनि सक्छ त्यो वाचन गर्ने गजल र गाइने गजलहरूमा के भिन्नता हुन्छ होइन एउटा स्वरमा जुन त्यो हुन्छ नि पुर्याएर लेख्ने गजलहरू एउटा थिम हुन्छ त्यसको भाव हुन्छ त्यो भन्दाखेरि अति अति आकर्षक लाग्ने अत्यन्तै ताली वाह हुने तर गाउँदाखेरि नमिठो पनि हुनसक्छ त्यसको त्यो त्यो प्रकारको पनि हुनसक्छ तर जुन माथि एउटा छ नि त्यसलाई हामीले बार बार दोहोऱ्याउनै पर्छ भन्ने छैन तर दोहोऱ्याउँदाखेरि कतिको उत्सुकता जगाउन सक्छौँ हामीले त्यो उत्सुकता जगाइराख्ने खालको छ भने हामीले दोहोऱ्याउन धेरैपटक दोहोऱ्याउन जरुरी छ यदि छैन त्यो दोहोऱ्याउँदाखेरि झन् बोरिङ फिल हुन्छ भने त्यो दोहोऱ्याउन जरुरी छैन त्यो सङ्गीत कस्तो भइरहेको छ र शब्दले के भन्न खोजिरहेको छ त्यसलाई पनि अलिकति ध्यान दिन्छौँ दिनुपर्छ पनि
गोविन्द मधुर आचार्यलाई जुन किसिमले इन्सपायर गर्ने होइन यहाँलाई प्रेरणा भर्ने यहाँले सम्झिनै पर्ने गायक सङ्गीतकार गोविन्द आचार्य गोविन्द मधुर आचार्यको प्रेरणाको स्रोत को हुनुहुन्छ
यस्तो छ अब मैले
गायक सङ्गीतकार गोविन्द मधुर आचार्य सङ्गीतकारको हिसाबले गायकको हिसाबले तपाईँले सम्झिनुपर्ने सङ्गीत र गायनको यात्राको तपाईँको आइडियल पर्सन को हुनुहुन्छ
मेरो आइडियल पर्सन अब यस्तो छ मलाई हुन त अब कस्तो छ भने पाँचवटावाला म कुन रोज्छस् भनेपछि मैले कुन रोज्छु नि ल भनौँ न हाम्रो सङ्गीत फिल्डमा म धेरैलाई रेस्पेक्ट गर्छु
तर पनि एकजना फलानाको इन्सपिरेसनले गर्दाखेरि म चाहिँ सङ्गीत यात्रामा आएँ मैले उहाँलाई चाहिँ सम्झिनै पर्छ छोड्नुहुन्न उहाँलाई भन्ने चाहिँ तपाईँको कोही हुनुहुन्न गुरु
यस्तो छ अब मेरो होइन मेरो गुरु त साङ्गीतिक शिक्षाको गुरु त गुरुदेव कामत हुनुहुन्छ त्यो अलरेडी हुनुहुन्छ उहाँबाट मैले जुन लिनुपर्ने शिक्षा लिइराखेको छु लिएँ कति अब जिन्दगी पनि नसकिने शिक्षा होइन लिएर त्यति बाँकी छ तर एउटा मलाई जुन सुन्दाखेरि र उहाँका गीतहरू असाध्यै मनपर्छ मलाई स्वरूप आचार्य एकदमै उहाँको गीतहरू सुनिराख्न मन लाग्छ त्यो फिल उहाँको
कतिपयले त बजारमा यो पनि भन्नुहुन्छ नि गोविन्द मधुर आचार्यको आवाज र स्वरूप राज आचार्यको आवाज चाहिँ उस्तै हुन्छ भनेर कहिलेकाहीँ छुट्याउन पनि गाह्रो हुन्छ मैले त कतिपटक भुलेर अगाडि भन के गर्नुपर्छ भन्ने गजललाई गोविन्द मधुर आचार्यको आवाजमा भनेर पनि भने जस्तो लाग्छ धेरैले त्यो भन्नुहुन्छ
त्यो मलाई पनि फिल हुन्छ एकपल्ट मलाई स्वरूप दाईले नै आफै भन्नुभएको थियो मैले एउटा उहाँले मेरो सङ्गीतमा गाउँदाखेरि मैले डमी दिएको थिएँ त्यसपछि दाईले पछि भन्नु गोविन्द मैले मेरो स्वर त होइन यो मैले गाएको जस्तो त छैन मैले गाएकै छैन यो गीत अनि सिम मेरो जस्तै स्वर हुँदाखेरि म त एकछिन त अचम्म पऱ्यो यो कसको स्वर हो भने मेरो हुँदै मैले आफै गाएको मेरो डमी हजुरले है यस्तो मिठो स्वर रहेछ मेरो मिठो मेरो रहेछ मेरो जस्तै तर स्वर चाहिँ मिठो छ गाऊ तिमीले सङ्गीतभन्दा पनि गायनलाई फोकस गर सत्य स्वरूप दुइटै दाइहरूले भन्नुभएको थियो तर मेरो कवि भन्दा पनि आफ्नै ओरिजिनल केही निकाल्ने कोसिस गर भन्नु भन्नुभएको थियो म उहाँबाट अलिक बढी प्रभावित भएर पनि म उहाँको त्यो फिलहरू हुन्छ नि लिने त्यो उहाँको त्यो शैलीलाई चाहिँ मैले अलिक कपी गर्थेँ भनौँ एउटा पछ्याउँथेँ कपी त म उहाँको गर्न सक्दिनँ किनकि उहाँको एकदमै राम्रो स्वर छ उहाँले गर्ने त्यो शैली म सक्दै सक्दिनँ
उहाँलाई अनुसरण
उहाँको केही कुराहरू चाहिँ म लिन खोज्थेँ एउटा त्यो खालको त्यो वातावरण थियो पछि दाईले त्यो एउटा सल्लाह सुझाव दिइसकेपछि पछि मैले गायन सत्य स्वरूप दाईले अझ के भन्नुभयो भने गोविन्द हामीले गाउने गीतहरू यदि तँलाई गीत गर्न आयो भने तेरो जुन प्रड्युसरहरू हुनुहुन्छ नि उहाँहरूलाई मसँग फोन गराएस् म नै हामीलाई होइन उसैलाई गाउन दियो उसले मिठो गीत गाउँछ म भन्छु
भनेर सत्य सोचाले त्यसरी भन्नुभएको थियो, त्यो एउटा मलाई त्यो पनि ऊर्जा भएको थियो, मैले पनि गीत गाउन सक्ने रहेछु, दाइहरूले पत्याउनुको मतलब पत्याउने भन्दा पनि गाउन सक्छ भन्ने खालको एउटा उहाँहरूलाई पनि केही लागेर भन्नुभएको होला जस्तो लाग्यो, त्यो मलाई एउटा ऊर्जा जस्तो भएको थियो, अनि त्यो पनि एउटा अलिकति म गीत गाउनै पर्छ भन्ने खालको एउटा
भनेपछि यहाँको प्रेरणाको स्रोत यहाँ चाहिँ यहाँले सम्झिनु पर्ने,
मैले गायनको हिसाबले म स्वरूपराजलाई स्वरूपराज दाइलाई अत्यन्तै म उहाँकोबाट प्रभावित छु। सङ्गीतकार थुप्रै हुनुहुन्छ, त्यसमध्ये मलाई मनपर्ने हाम्रो सुरेश अधिकारी दाई, उहाँको जुन स्टाइल छ, उहाँको पहिले त धेरै गीत पनि गाउनुभयो उहाँहरूले, अहिले पछाडि अलि छोड्नु भएको छ गाउन।
अब गोविन्द मधुर आचार्यको एउटा अर्को आवाज सुनौँ न, कुन सुनाउनुहुन्छ?
गजलहरू थुप्रै छन्,
यहाँको मनपर्ने गजल कुन हो त्यो पनि सोधिहालौँ न बिचमा।
यस्तो छ, मैले अघि भनिहालेँ मलाई मन सबै पर्छ,
यहाँले सङ्गीत गर्नुभएको,
मैले सङ्गीत गरेको मध्ये मैले मनपर्ने सबै छ, अब अघि गाएको पनि मनपर्छ, मलाई चोटै चोटो मात्रै किन मेरो प्रियतिमा पनि मनपर्छ, तिमीले मलाई पराइने ठान्छौ भने ठान भइगुने पनि मनपर्छ, तिमी फुल्दै जानु प्रिय पनि मनपर्छ, थुप्रै छन् मलाई मनपर्ने नयाँ गजलहरू आइरहेछन् तिनी पनि मनपर्छन्, तर मैले यिनीमध्ये एउटा भर्खरै केहीसम्म मधुर एल्बममा समेटेको एउटा गजल गाउँछु, तिमीले मलाई पराइने ठान्छौ भने ठान भएको नि। हुन त त्यो गजलको गजलकार मैसँगै हुनुहुन्छ अहिले, तर त्यो गजल
मैले फेरि घुस खुवाए जस्तो घुस मानिएला
होइन, मलाई मनपर्ने गजल मैले अरू पनि गाएको छु, गजलकार भइसकेपछि तपाईँ एउटा स्रष्टा हो,
स्रष्टा, तर मलाई मनपर्ने चाहिँ तपाईँको गजलहरूमध्ये अगाडि बजाएको गजल पनि त्यतिकै मनपर्छ, र छोटै चोट मात्र किन मेरै विरतीमा त्यो पनि मनपर्छ,
त्यो पनि गाउँला किन ठुलो कुरो भएन, त्यो पनि गाउँछु, तर मलाई मनपर्ने मध्येको यो पनि हो, त्यो आफूले पनि गाएको हुनाले अलिकति त्यसको के शैलीहरू पनि थाहा छ त्यसले गर्दा।
तिमीले मलाई पराई नै ठान्छौ भने ठान बैगुनी, तिमीले मलाई पराई नै ठान्छौ भने ठान बैगुनी, तिम्रो खुसी अर्कै साथी छान्छौ भने छान बैगुनी, छान्छौ भने छान बैगुनी, तिमीले मलाई पराई नै ठान्छौ भने ठान बैगुनी।
अन्तरा पनि हो,
जुन दिलमा नाखे मैले
सब अन्तरामा अलिक कन्फ्युज भएँ म,
यसको तलतिरको शेरहरू अब
दिलमा सजाएर राखेँ मैले तिमीलाई, त्यही दिलमा तिखो चुरा हान्छु भने हान भइगयो नि, यो
जुन दिलमा सजाएर राखेँ मैले तिमीलाई, त्यही दिलमा तिखो चुरा हान्छु भने हान भइगयो नि, यो हामीले रेकर्ड गरेका थियौँ केही महिना अगाडि या वर्ष पुग्यो होला,
वर्ष पुग्यो
है, मान्डवी त्रिपाठीले पनि गाउनु भएको छ। अब यहाँको आवाजमा अगाडि हामीले भनेका थियौँ सत्यराज आचार्यले गाउनु भएको चोटै चोट मात्र किन मेरै फिरतीमा, खोटै खोट मात्र किन मेरै फिरतीमा, पहिला अलिकति यहाँको आवाजमा प्रत्यक्ष सुनौँ, त्यसपछि पृष्ठभूमिमा बजिरहेको छ त्यो गीतलाई, त्यो सङ्गीतलाई माथि उठाउँला।
चोटै चोट मात्र किन मेरै फिरतीमा, चोटै चोट मात्र किन मेरै पिरतीमा, खोटै खोट मात्र किन मेरै पिरतीमा, खोटै खोट मात्र किन मेरै पिरतीमा, चोटै चोट मात्र किन मेरै पिरतीमा। चोटै चोट मात्र किन मेरै पिरतीमा, छोटै चोट मात्र किन मेरै पिरतीमा, खोटै खोट मात्र किन मेरै पिरतीमा, एउटै खोट मात्र किन मेरै पीरतीमा छोटै चोट मात्र किन मेरै पीरतीमा फाट्यो केमा फाट्यो तिम्रो आफ्नो मना तिम्रो आफ्नै मना तिम्रो आफ्नै मना केमा फाट्यो केमा फाट्यो तिम्रो आफ्नै मना दोषै दोष मात्र किन मेरै पिरतीमा खोटै खोट मात्र किन मेरै पिरतीमा खोटै खोट मात्र किन मेरै पिरतीमा चोटै चोट मात्र किन मेरै पिरतीमा भन्छन् भन्नलाई अमृत थोरे पिराती भन्छन् भन्नलाई भन्छन् भन्नलाई भन्छन् भन्नलाई अमृत थोरे पिराती भन्छन् भन्नलाई विषय विष मात्र किन मेरै पिरतीमा खोटै खोट मात्र किन मेरै पिरतीमा खोटै खोट मात्र किन मेरै पिरतीमा चोटै चोट मात्र किन मेरै पिरतीमा
ब्रिटिस आर्मी सिंगापुर पुलिस र इन्डियन आर्मी मा भर्ना हुन चाहनेहरूका लागि फ्री ट्रेनिङ को सुवर्ण अवसर विगत 20 वर्षदेखि सयौं प्रशिक्षार्थीहरूलाई ब्रिटिस आर्मी सिंगापुर पुलिस र इन्डियन आर्मी मा सफलता दिलाउन सक्षम बुल्स फिटनेस सेन्टर जहाँ तपाईँले जिम स्विमिङ सौना ब्याडमिन्टन साइक्लिङ ताइक्वान्डो आदि रिस्क फ्री युक्त अत्याधुनिक प्रविधि इन्डोर तालिम लिन सक्नुहुनेछ साथै एक्स ब्रिटिस आर्मी का अनुभवी अफिसरबाट तालिम तथा परामर्श समेत दिइन्छ
एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई 30% छुट
बुल्स फिटनेस सेन्टर नक्खु भैसे पाटी फोन नम्बर 5592599 बुल्स जिम वसुन्धरा फोन नम्बर 4354524
स्टडी इन जापान जापानमा गई अध्ययन गर्न चाहने प्लस टू वा सो सरह उत्तीर्ण भएकाहरूका लागि सुनौलो अवसर हाम्रा विशेषताहरू दक्ष अनुभवी शिक्षकद्वारा जापानिज भाषा पढाइने एक दशक अगाडिदेखि निरन्तर क्रियाशील नेट जेएलपीटी का तयारी कक्षाहरू जापानिज भाषा ट्रान्सलेसन र डकुमेन्टेसन गाइडेन्स का साथै जापानका जुनसुकै सहरमा गई अध्ययन गर्नका लागि अनुभवी भरपर्दो तथा विश्वासिलो कन्सल्टेन्सी चिबा एजुकेशन सेन्टर पुतली सडक फोन नम्बर 4419-6647 4419-6647 साथै हाम्रा शाखाहरू बाग बजार चितवन र इटहरीमा पनि अवस्थित छन् चिबा एजुकेशन सेन्टर द प्लेस वेयर यु ट्रस्ट
जति खाए उति यो खाउ खाउ लाग्छ किन गोल्डन प्रिमियम कुकी
बिहान साँझ या गोली छेडमा गोल्डन प्रिमियम कुकी कुकीज ग्रेट टेस्ट नेचुरली
उत्पादक गुड लाइफ फूड प्रोडक्ट्स
कस्तो राम्रो छ तिम्रो मुहार
इमारोमा श्रावण नेपालमै पहिलो पल्ट नेचर शील्ड कम्प्लेक्स को साथ यसको सेभेन वे एक्सनले स्किनलाई बनाउँछ स्वस्थ गोरो पिम्पल्स फ्री र फरक देख्नुहोस् केवल तीन दिनमै फिल द नेचर विथ इमारोमा
सम्पर्क 9841-4250-77 9803-20-73-40
म त हैरान भइसके घर परिवार व्यवसाय केहीमा भने जस्तो हुँदैन के गर्ने होला
कतै तपाईलाई पनि यस्तै भएको छ कि आउनुहोस् जन्म कुण्डली चिना हस्तलेखन कर्मकाण्ड सम्बन्धी सम्पूर्ण सेवा विवाह मिलन प्रेम यात्रा मुहूर्त सम्बन्धी सम्पूर्ण कार्य तथा रुबी मोती मुगा पन्ना पुष्पराज ओटपल जर्किन नीलम रुद्राक्ष तथा कालो घोडाको टाप जस्ता ग्रह रत्न ग्यारेन्टीका साथ उपलब्ध गराइन्छ
सम्पर्क ज्योतिष मर्मज्ञ तथा रत्नविद गुष्ट कुमार कुमारी पार्टी ललितपुर 9849-2385-86
याद गर्नुहोस् यहाँ ज्योतिष हस्तरेखा वास्तु तथा कर्मकाण्ड प्रशिक्षण पनि दिइन्छ
गोर्खा एफएम 93 मेगाहर्ट्ज
ए गजल की धुन
मेची काली सिमानामा बेचिँदै छ देश मेची काली सिमानामा बेचिँदै छ देश विचार गर नेपाली हो रेटिँदै छ देश विचार गर नेपाली हो रेटिँदै छ देश
मेरी रात की जुन आओ
अग्रजदेखि अनुसङ्गको गजलीय सहयात्रा कार्यक्रम गजल यात्रा गजल यात्रा गजल यात्रा गजल यात्रा गजल यात्रा
गजल यात्रामा तपाईँलाई फेरि पनि स्वागत छ यदि भर्खर मात्रै हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ गजल यात्रा काठमाडौँमा 93 मेगाहर्ज्जको तरङ्गबाट सुन्दै हुनुहुन्छ हामी प्रत्यक्ष तपाईँसँग छौँ विश्वभरि एकैसाथ www.gorkhafm.com अनि देशका विभिन्न रेडियोका माध्यमबाट पनि तपाईँहरू समक्ष पुगिरहेका छौँ र तिनै रेडियोका अनलाइन साइटहरू मार्फत पनि हाम्रो यो आवाज विश्वभरि पुगिरहेको छ र तपाईँ फुर्सदको समयमा www.halkara.com पनि हामीलाई भेटाउन सक्नुहुन्छ र अनलाइन रेडियो म्युजिक जोय र अनलाइन रेडियो युएस खबरबाट पनि हामीलाई सुन्नुहुन्छ हामी जति जति माध्यमबाट तपाईँहरू समक्ष आउँछौँ मात्र तपाईँहरूका लागि समर्पित हुँदै आउँछौँ जसले गजललाई मन पराउनुहुन्छ जसले गजललाई साँच्चीकै अप्नाउनुहुन्छ उहाँहरूका लागि काठमाडौँको स्टुडियोमा प्राविधिक संयोजन गर्दै हुनुहुन्छ घनश्याम श्रेष्ठ जनक कार्की अनि तपाईँको आफ्नै साथी शशि शर्मा मजकै यहाँ तपाईँहरूसँग स्पर्श गरिरहेको छु आवाजको र मलाई आज साथ दिँदै हुनुहुन्छ गजल यात्रामा सहयात्रा गरेर सङ्गीतकार गायक गोविन्द मधुर आचार्यले फेरि पनि म कुराकानीलाई जोड्छु फेरि स्वागत छ
धन्यवाद
अब हामी अन्त्यतिर पनि छौँ कोही साथी आउनुहुन्छ भने एकजना साथीलाई मात्र लिन्छौँ अगाडि आउनुभएको थियो तर धेरै बेर होल्ड गर्न सक्नु भएन क्यारे सायद उहाँले अहिले जानुभयो 01-44-17-6-99 हामीले यो लाइन खुला गरिरहेका छौँ गोविन्दजीसँग केही सम्पर्क गर्न चाहनुहुन्छ केही संयोजन जोड्न चाहनुहुन्छ भने त्यो अवसर आज हामीले खुला गरिरहेका छौँ 01-44-17-6-99 र कुराकानीलाई जोडौँ गोविन्दजी अन्त्यमा छौँ अब गोविन्द मधुर आचार्यले नेपाली सङ्गीतको आकाशमा नेपाली सङ्गीतको भण्डारलाई अझ धनी बनाउनका लागि गजललाई कसरी अप्नाउने सोचाइ गरिराख्नु भएको छ र गजललाई अझ मैले बलियो बाटो बनाउँछु भनेर केही योजना बनाउनु भएको छ कि छैन
अब यस्तो छ म एउटा सङ्गीतकर्मी हुँ मलाई गीत गजल भनेपछि एकदमै गाउन मन लाग्छ सङ्गीत भन्न मन लाग्छ त्यसमा कुनै शङ्का छैन त राम्रो गजल मसँग आएपछि मैले छोडेको छैन मैले गीत ल्याउने मान्छेलाई जो गीत र गजल दिनुभएको छ मलाई गजल मनपर्छ मैले गजल रेकर्ड गर्न सक्छु अथवा गजलभन्दा गजलको केही मैले धेरै नजाने पनि म धेरै जानकार छैन तर पनि यसो सुन्दाखेरि हेर्दाखेरि केही नमिलेको जस्तो भयो र गीत गजलभन्दा अलिकित राम्रो छ भने मैले गीतलाई नै प्राथमिकता दिन्छु मलाई जुन राम्रो छ त्यो म लेख्ने बेला मैले जुन लेख्ने छ म अझै यो विषयमा अझै त्यति म पर्फेक्ट छैन मैले धेरै कुरा सिक्न छ म गजलको किताब अब अध्ययन गर्दैछु त्यसमा अब के कस्तो नियमहरू अपनाउनुपर्छ भोलिका दिनहरूमा त्यसलाई अलिकति विस्तृत जानकारी लिएर कुनै पनि विषयमा बृहत् जानकारी लिएर काम गर्दाखेरि अझ सजिलो हुन्छ भन्ने मेरो धारणा छ त्यसकारण म त्यसको लागि पनि केही तयारी गर्दैछु र मैले गजललाई राम्रा गजलहरू म कहाँ आएपछि मैले छोड्ने छैन र म जसरी हुन्छ त्यसलाई श्रोता समक्ष गाएर सङ्गीत भरेर पुर्याउने कोसिस गरिराख्नु
पक्कै पनि हामीसँग यतिखेर कोही सम्पर्कमा हुनुहुन्छ उहाँसँग मात्रै जोडिन्छौँ र त्यसपछि हामी अन्त्यतिर हुनेछौँ को हुनुहुन्छ लाइनमा उहाँलाई म भित्र ढाक्छु हेलो
नमस्कार
नमस्कार
म सिराप
के नाम भन्नुभयो
सिराप
तपाईँको आवाज स्पष्ट आएन
सिराप इन्जन
फेरि भन्नुहोस् त
सिराप
सिरत
हजुर सिराप सिराप
ओके सिरतजी अनि सिरत तपाईँको पछाडि नाम के पछाडिको थर
सिराप इन्जन
सिरत बमजन
होइन होइन सिराप हो सिराप
सिरप
भोटे
ए सिरप भोटे ए ए हजुर हजुर सिरपजी अनि कहाँबाट तपाईँ अहिले
म किर्तिपुरबाट हो अस्ति भर्खर पनि हाम्रो आशुतोष दाईसँग तपाईँको स्टेसनमा मैले एउटा एक घन्टा कार्यक्रममा आफ्नो गजल मुक्तहरू वाचन गरेको थिएँ अहिले उहाँ हाम्रो सङ्गीतकार गोपाल गोविन्द दाई सुन्न पाउँदाखेरि अनि मैले कल फोन लागेको फेरि
कुराकानी गर्नुहुन्छ गोविन्दजीसँग हामी अन्त्यमा छौँ हामीले दुई मिनटमा तपाईँको कुराकानी सुन्न सक्नेछौँ उहाँसँग जोडिनुहोस् न
नमस्कार
नमस्कार नमस्कार
हजुर म मेरो घर चाहिँ डोल्पा हो
डोल्पा
हजुर
हजुर
मेरो नाम चाहिँ सेराप हो अनि अस्ति भर्खरै हाम्रो आशुतोष दाईसँग चाहिँ यही एफएम स्टेसनमा एक घन्टा मैले आफ्नो यो गजल मुक्तहरू वाचन गरेको थिएँ
हजुर हजुर
मैले एउटा सङ्ग्रह पनि निकाल्न लागेको गजलको मुक्तको कविताको दुई तिनवटा तपाईँलाई चाहिँ आज यसरी सुन्न पाउँदा खुसी लाग्यो त्यही भएर फोन गरेको अब नेक्स्ट टाइम तपाईँले भेटेर पनि अब केही सङ्गीतहरू भन्ने इच्छाहरू पनि छ त्यही भएर
ए हुन्छ हुन्छ यदि अब यो किताब प्रकाशन सम्बन्धी त मलाई पनि त्यति आइडिया भएन होइन अब अन्य गजलकारहरूसँग केही सम्पर्क गर्न सक्नुहुन्छ अब यो कार्यक्रमबाट धेरै राम्रो राम्रो स्रष्टाहरू आइराख्नुहुन्छ होइन अब यदि सङ्गीत सम्बन्धी मबाट मेरो स्वरमा गाउन अथवा सङ्गीत भर्न तपाईँलाई इच्छा छ भने मसँग सम्पर्क गर्नुहोला हामी भेटेर गजलको विषयमा छलफल गरेर गजल रेकर्ड गर्न सक्छौँ है
गोविन्दजीको नम्बर दिन यदि अन्यथा हुन्न भने होइन त्यो पनि हामीले चाहिँ उहाँको सेल नम्बर
अन्त्यमा
त्यो पनि थियो होला यदि अन्यथा हुन्न भने गोविन्दजीको अनुमति मैले मागेको छैन अहिले मागौँला अनि चाहिँ अब तपाईँको कुनै गजल छ रचना तपाईँले गर्नुभएको ल सुनाउनुहोस् न एउटा गजल तपाईँ
मुखनी जल फुकाएर चोट दियौ तिमीले असली रूप लुकाएर चोट दियौ तिमीले मोहनी जल फुकाएर चोट दियौ तिमीले असली रूप लुकाएर चोट दियौ तिमीले पाइला मर्नु रहेछ फेरि बिसाएर गयौ पाइला मर्नु रहेछ फेरि बिसाएर गयौ कोमल मुटु दुखाएर चोट दियौ तिमीले मोहनी जल फुकाएर चोट दियौ तिमीले भैँसको जोस उर्लँदो थियो बग्न दिए हुन्थ्यो भैँसको जोस उर्लँदो थियो बग्न दिए हुन्थ्यो मायाको मूल सुकाएर चोट दियौ तिमीले मोह निजल फुकाएर चोट दियौ तिमीले बाटोको बास जस्तै गरी माया सार्दै हिँड्यौ बाटोको बास जस्तै गरी माया सार्दै हिँड्यौ नझुक्ने शिर झुकाएर चोट दियौ तिमीले मोह निजल फुकाएर चोट दियौ तिमीले अब अन्तिम शेर हतार गर्दै आयौ तिमी मैले हुन्छ भने हतार गर्दै आयौ तिमी मैले हुन्छ भने मायाको मोल चुकाएर चोट दियौ तिमीले मोह निजल फुकाएर चोट दियौ तिमीले असली रूप लुकाएर चोट दियौ तिमीले हजुर
असली रूप लुकाएर चोट दियो तिमीले, होइन मोहनी जाल फुकाएर
चोट दियो
तिमीले। पक्कै पनि अत्यन्त राम्रो गजल। यो गजलका लागि विशेष धन्यवाद, र हामीसँग जोडिनु भयो यसका लागि पनि तपाईँलाई धेरै धन्यवाद, धेरै धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। नमस्कार। उहाँ हुनुहुन्थ्यो सेरफ भोटे। हामी अन्त्यमा छौँ, अन्त्यमा गोविन्दजी। अब अन्त्यमा जाँदा जाँदै यहाँले आफ्नो आवाजमा एउटा गजल सुनाइदिनुहोस् हाम्रो लागि, अनि त्यसपछि हामी छुट्टिनेछौँ।
गजलहरू थुप्रै छन्, म त्यसमध्येको एउटा नयाँ गजल मैले आउँदैछ। यो गजल महेश कुमार ओली भाइले लेख्नु भएको हो, राम्रो पछाडिको अहिले राम्रो गीतकार गजलकारमा राम्रो सम्भावना बोकेको एउटा युवा गजलकार हुनुहुन्छ, गायक गीतकार भन्छु म राम्रो, म त्यो थोरै गुनगुनाउँछु है।
पैसै रहेछ ठुलो पैसा भए सबले पुज्दो रहेछन्, जन्मदेखि मृत्युसम्म पैसा भए पुग्दो रहेछ यहाँ, जन्मदेखि मृत्युसम्म पैसा भए पुग्दो रहेछ यहाँ, पैसाकै निम्ति सबैको पैसाकै निम्ति सबैको उचो सिर झुक्दो रहेछ यहाँ, झुक्दो रहेछ यहाँ, झुक्दो रहेछ यहाँ, जन्मदेखि मृत्युसम्म पैसा भए पुग्दो रहेछ यहाँ, जन्मदा के ल्यायो कसले मर्दा के नै लान्छौँ हामी, आ जन्मदा के ल्यायो कसले मर्दा के नै लान्छौँ हामी, जन्मदा के ल्यायो कसे मर्दा के नै लान्छौँ हामी, मर्दा के नै लान्छौँ हामी, मर्दा के नै लान्छौँ हामी, तर पनि मान्छे किन पैसासँग चुक्दो रहेछ यहाँ, पैसाकै निम्ति सबैको पैसाकै निम्ति सबैको उचो सिर झुक्दो रहेछ यहाँ, झुक्दो रहेछ यहाँ, झुक्दो रहेछ यहाँ, जन्मदेखि मृत्युसम्म पैसा भए पुग्दो रहेछ यहाँ।
पैसाप्रति गुनासो भयो है, पैसा भए सबै पुग्दो रहेछ भने जस्तो, यो पैसा अनिवार्य जस्तो पनि लाग्छ होइन जीवनयापन गर्नका लागि, र सबै थोक पक्कै पनि होइन पैसा। अब हामी अन्त्यमा छौँ, अत्यन्त अन्त्यमा छौँ, छुट्टिनुपर्छ गोविन्दजी। अब के भन्नुहुन्छ अन्त्यमा?
चाहे मैले गजल लेख्न नसकु अथवा गाउन नसकु, आगामी दिनहरूमा जे जस्तो हुन्छ त्यो परिस्थिति म अनुसार म चल्नेछु, तर गजल एउटा यस्तो विधा हो जसले सबैको यथार्थतालाई सरल माध्यमबाट एउटा आनन्दित तरिकाले मैले धेरै सुन्छु। जस्तै दिग्गज गजलकारहरूको उहाँको वाचन गर्दाखेरि अत्यन्तै मिठो शैली उहाँहरूको त्यो गजल पनि, आउँदो क्रममा अझै पनि यो गजललाई सबैले माया गरिदिनुहुन्छ श्रोताहरूले, गजल गायनमा म पनि तपाईँहरूको माया र साथ पायो भने, मलाई स्वीकार्नुभयो भने म अवश्य पनि गजलको लागि केही योगदान दिन सक्ने एउटा वातावरणमा जानेछु भन्ने, र म भरपूर प्रयास गर्नेछु कि मेरो पनि योगदान रहोस् भनेर गजलमा, र यसरी मलाई यहाँसम्म पुर्याउनु भयो सही शर्मा मजगाया, तपाईँलाई विशेष धन्यवाद, र सम्पूर्ण गोर्खा एफएम परिवार, हाम्रो प्राविधिक साथीहरू, र त्यसै गरेर सम्पूर्ण श्रोताहरूलाई यति बेसम्म गजल सुनेको साथीहरू म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
पक्कै पनि धन्यवाद. यहाँको यहाँलाई सम्पर्क गर्नका लागि हामीले जानकारी दिन्छौँ भनेको थियौँ, तर अनियर गर्दाखेरि केही अप्ठ्यारो होला भन्ने कुरा पनि रह्यो. यस अर्थमा यहाँले यदि गोविन्द मधुर आचार्यलाई भेटाउन चाहनुहुन्छ भने हामीलाई अगाडि हामीले दिएको नम्बर 01-44-17-699 अफलाइन कुराकानी गर्न सक्नुहुन्छ र उहाँको बारेमा जानेर बुझ्न सक्नुहुन्छ. यहाँले यो जानकारी दिन्छु. र गजल यात्रा आजको लागि यहीँनिर बिटमा आउनुपर्छ. तपाईँलाई गजल यात्रा कस्तो लाग्छ, जस्तो लाग्छ त्यही त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ. त्यसका लागि हाम्रो ठेगाना rjshachi@rateio.com यसमा जिमेल गर्नु, यसमा इमेल गर्नुहोला. र त्यसै गरी प्रत्यक्ष स्टुडियोमा आएर पनि हाम्रा लागि सल्लाह सुझाव प्रतिक्रिया छोड्न सक्नुहुन्छ र यहाँका आफ्ना सिर्जनाहरू पनि छोड्न सक्नुहुन्छ. हवस् त, आजको लागि हामी अत्यन्त अन्त्यमा गइसकेको कारणले गर्दाखेरि छुट्टी नै पर्ने बेला भएको छ. प्राविधिक संयोजन गर्नुभयो काठमाडौँको यो स्टुडियोमा घनश्याम श्रेष्ठ जनका गीत विजनालाई धेरै धन्यवाद दिन्छु. देशभरिका सबै प्राविधिक साथीहरूलाई धेरै धेरै धन्यवाद, सम्पूर्ण माध्यमका तपाईँ सम्पूर्ण प्राविधिकहरूलाई धन्यवाद दिन्छु र जसले जसले सुनेर साथ दिनुभयो यहाँहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु र धेरै धन्यवाद. आज सम्पर्क गर्ने प्रकाश जङ ठाकुर ललितपुरका साथी र सेरा भोटे कृतिवर्गका साथी दुवैजनालाई धन्यवाद दिँदै गजल यात्राको यो श्रृङ्खलाबाट शशी शर्मा मजगै यहाँ बिदा हुन्छु र पार्श्वमा बजिरहेको गीतलाई गजललाई यहाँ समक्ष समर्पण गर्छु. नमस्कार. आपनों